الحمد لله الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. والذين آمنوا أشد حبا لله. صدق الله العظيم. اللہ تعالیٰ ارشاد فرماتے ہیں، والذین آمنوا، جن لوگوں نے میرے شیخ شیخ العرب العجم عارف باللہ حضرت مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ علیہ، اس کا ترجمہ فرماتے تھے کہ جن لوگوں نے حقائق کو تسلیم کر لیا. کیا مطلب؟ کہ اندھیروں سے نکل گئے اور روشنی کی طرف آ گئے، آفتاب کے دوست بن گئے، ظلمت سے ان کی انس ختم ہو گئی اور روشنی کے ساتھ مناسبت پیدا ہو گئی، نافرمانی سے نکل آئے اور اللہ تعالیٰ کی فرما برداری کی طرف چلے آئے. میرے شیخ فرماتے تھے کہ جو چمگادڑ ہوتا ہے نا، وہ اندھیرے میں رہتا ہے، وہ روشنی میں نہیں رہ سکتا، روشنی اس کو راسی نہیں آتی. جہاں روشنی ہوئی اور وہاں سے وہ بھاگا، اور جہاں اندھیرا ہوتا ہے وہاں پناہ لیتا ہے. کس کا دشمن ہے؟ آفتاب کا دشمن ہے، روشنی اور نور کا دشمن ہے، ظلمت پرست ہے. مولانا رومی رحمۃ اللہ علیہ فرماتے ہیں کہ سورج کی دشمنی سے اس کو تکوینی طور پہ یہ معاملہ ہوا اس کے ساتھ کہ اس کی ٹانگ اوپر ہوتی ہے اور سر نیچے ہوتا ہے، الٹا لٹکا ہوا رہتا ہے وہ، اور ایک ہی منہ سے وہ کھاتا ہے اور اسی منہ سے وہ ہکتا ہے، غلاظت بھی اسی منہ سے نکلتی ہے. مولانا رومی رحمۃ اللہ علیہ تو مثالوں کے بادشاہ تھے، اور ہمارے شیخ رحمۃ اللہ علیہ نے کیسے پیارے انداز سے ہمیں یہ سمجھایا کہ اللہ والوں کو اللہ تعالیٰ علم لدنی عطا فرماتے ہیں، یعنی آسمان سے علوم الہامی عطا فرماتے ہیں. میرے پینے کو دوستو سن لو، آسمانوں سے میں اترتی ہے. یہ زمین والی میں شراب نہیں ہے، اللہ تعالیٰ اپنے پیاروں کو آسمان سے یہ شراب پلاتے ہیں، جس کی وجہ سے وہ ہر وقت مست رہتے ہیں. ان کی مستی جو ہے دنیا کی شراب سے نہیں ہوتی، وہ تو آسمان سے ہر وقت عطائے ربانی اور آسمان سے اتری ہوئی شراب جو ہوتی ہے، اللہ کی محبت و معرفت اور اللہ کے انوارات، اس میں وہ مست رہتے ہیں. دنیا کے ہر چیز میں وہ اللہ تعالیٰ کے راستے تلاش کرتے ہیں، ہر ذرہ کائنات سے حق تعالیٰ پر دلیل پیش کرتے ہیں اور ہر چیز سے سبق حاصل کرتے ہیں. تو فرماتے ہیں کہ سورج سے دشمنی کی نحوست کی وجہ سے آج جو ہے وہ چمگادڑ اس عذاب میں مبتلا ہے کہ الٹا لٹکا ہوا ہے، اور جس منہ سے کھاتا ہے اسی منہ سے وہ غلاست بھی کرتا ہے، ہکتا ہے، یعنی اس کا امپورٹ اور ایکسپورٹ ایک ہی ہے، ایک ہی راستے سے وہ امپورٹ کرتا ہے، اسی راستے سے وہ ایکسپورٹ کرتا ہے. تو فرماتے ہیں کہ جو لوگ اللہ والوں سے دور ہیں اور اللہ والوں سے نفرت، عداوت، حسد، دشمنی اور بغض رکھتے ہیں، اور نور کی دنیا سے ان کو وحشت ہے، تعاز سے، اللہ کی فرما بداری سے ان کو وحشت ہے، اللہ والوں کو دیکھ کے بھاگتے ہیں، وہ اندھیروں میں لٹکے ہوئے ہیں اور منہ سے گندگی بھی نکالتے ہیں، یعنی اللہ والوں کی غیبت بھی کرتے ہیں. مولانا رومی رحمۃ اللہ علیہ فرماتے ہیں، ہم سریبا انبیاء برداشتن، اولیا را ہم چو خود پنداشتن. دیکھیں، ابو جہل، ابو لہب اور کفار نے نبیوں کے ساتھ برابری کرنی چاہی تھی. اسی طرح دوستو، بعض لوگ اولیاء اللہ کو اپنی طرح سمجھتے ہیں کہ ہماری بھی ناک ہے، ان کی بھی ناک ہے، ان میں کیا خاص بات ہے، اپنے اوپر قیاس کرتے ہیں اللہ والوں کو. مولانا رومی رحمۃ اللہ علیہ فرماتے ہیں کہ پاک لوگوں کے معاملے کو اپنے اوپر قیاس مت کرو، اگرچہ لکھنے میں دیکھیں شیر اور شیر، شیر کہتے ہیں دودھ کو اور شیر کہتے ہیں کس کو، جانور ہے نا، ایک ہی طرح ہوتے. جب اس کو لکھا جاتا ہے تو دونوں کی سپیلنگ اور دونوں کی جو ہوتی ہے صورت ایک جیسی ہوتی ہے، لیکن دونوں میں فرق ہے، کہاں شیر، کہاں دودھ، کہاں جانور. مولانا رومی رحمۃ اللہ علیہ فرماتے ہیں کہ ارے، یہ جو بدبختی کی علامت ہے، جس کی قسمت خراب ہوتی ہے، جس پر سوء قضاء مسلط ہوتی ہے نا، جو حق تعالیٰ کے افضال اور الطاف خاصہ سے محروم جانے ہوتی ہیں، ان کو اہل اللہ سے نفرت ہوتی ہے، بغاوت ہوتی ہے، دشمنی ہوتی ہے، اس لیے ان کی غیبت کرتے رہتے ہیں. اور جو اللہ والا بننا چاہتا ہے اس کی بھی غیبت کرتے ہیں, اس کو بھی برا سمجھتے ہیں, وہ ہنستے ہیں ان کے اوپر. میرے شیخ رحمت اللہ علیہ فرماتے تھے, اگر کوئی اللہ کے راستے میں چلتا ہے, اللہ کو راضی کرنے کے لیے گناہوں کو چھوڑتا ہے, پردہ اختیار کرنا چاہتا ہے اور اللہ والا بننا چاہتا ہے, تو اس کے ساتھ اس کا معاون بننا چاہیے, اس کی ہیلپ کرنی چاہیے, تقویٰ کے ساتھ ایک دوسرے کا معاون بننا چاہیے. شقی ضد ہے سعید کی, اشقیا را دیدائے بینا نبود, نیک و بد در دیدائے شاہ یکساں نبود. مولانا رومی رحمۃ اللہ علیہ عجیب بات فرماتے ہیں, شقی جو ہے نا یہ ضد ہے سعید کی, جس کی جمع اشقیا ہے, ہے نا, جس کی قسمت اچھی اچھی قسمت والا بدبخت کو کہتے ہیں جو شقی ہوتا ہے. تو جو بدبخت کو آنکھیں نہیں ملتی ان کو اچھے برے سب ایک جیسے نظر آتے ہیں. میرے شیخ رحمۃ اللہ علیہ فرماتے تھے کہ ابو جہل کہتا تھا کہ نعوذ باللہ حضور صلی اللہ علیہ وسلم جیسا برا چہرہ میں نے دنیا میں نہیں دیکھا, اور حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ فرماتے ہیں کہ مجھے رسول اللہ صلی اللہ علیہ وسلم کے چہرے مبارک پر سورج چلتا ہوا نظر آتا تھا, اتنی روشنی نظر آتی تھی, سبحان اللہ. تو میرے دوستو اصل میں یہ نظر دل کی نظر کے تابع ہوتی ہے, جو ظاہری نظر ہے نا یہ دل کے نظر کے تابع ہوتی ہے, جو بصارت ہے یہ بصیرت کے تابع ہوتی ہے. بھائی جس کا دل اچھا ہوتا ہے اس کی آنکھ بھی اچھی ہوتی ہے, جس کا دل خراب ہوتا ہے اس کی آنکھ بھی خراب ہوتی ہے. تو جن کے دل اچھے ہوتے ہیں ان پر تو حقائق کھل جاتے ہیں, اس لیے اللہ تعالیٰ نے ارشاد فرمایا والذین آمنوا, جن لوگوں نے حقائق کو تسلیم کر لیا یعنی سچے اللہ کو اپنا اللہ مان لیا, بھائی زمین آسمان سورج چاند یہ صرف مقناطیسی نظام تو نہیں ہے نا, کہ کہتے ہیں کہ یہ سب میگنیٹ سے چل رہا ہے, مقناطیسی سارا انتظامات ہے, یہ سب اسی سے پورا عالم جو ہے وہ چل رہا ہے. دوستو مقناطیسی انتظام تو نہیں ہے نا, یہ تو اللہ تعالیٰ پیدا کرنے والے ہیں, اللہ تعالیٰ نے سارا یہ جو نظام ہے پیدا فرمایا ہے. چاند کے دیکھے راستے راؤٹ اللہ نے کیسے مقرر کیے ہیں, والقمر قدرناہ منازل, ہم نے چاند کے راستے مقرر کیے ہیں, منزلیں مقرر کی ہیں, ان کی سڑکیں مقرر ہیں, راستے مقرر ہیں. یہ نہیں ہے کہ چاند اپنا راستہ چھوڑ کر سورج کے راستے پہ چلا جائے, یا سورج اپنا راستہ چھوڑ کر چاند کے راستے پہ آ جائے. وہ الشمس تجری لمستقر لها, اور سورج کی جو رفتار اس کے لیے بھی ہم نے ہر چیز مقرر ہے. آج تک اس میں کوئی فنی خرابی نہیں ہوئی. آ کے آپ اخباروں میں پڑھتے ہیں کہ آج پی آئی اے کی فلائٹ 2 گھنٹے لیٹ ہے, یا فلاں فلائٹ 2 گھنٹے لیٹ ہے, یا موسم کی خرابی کی وجہ سے جہاز میں کچھ فنی خرابی ہو گئی ہے, انجینئر جو ہے اس کو ٹھیک کر رہے ہیں. لیکن کبھی آپ نے اعلان سنا کہ حضرت ابراہیم علیہ السلام نے اعلان فرمایا ہو کہ آج تمہارا سورج فنی خرابی کی وجہ سے 10 گھنٹے لیٹ ہے؟ ارے 10 نہیں, کبھی 1 گھنٹے بھی لیٹ نہیں ہوا. 1 گھنٹہ کیا, کبھی 1 منٹ بھی لیٹ نہیں ہوا. کبھی آپ نے سنا کہ سورج چاند میں فنی خرابی پیدا ہو گئی؟ بہت پرانے ہو گئے ہیں. اور باقی جو ایئر لائن پی آئی اے کے جہاز میں اس لیے بار بار خرابی ہوتی ہے کہ وہ پرانے ہو گئے ہیں, مگر یہ بھی تو دیکھیے کہ سورج چاند کتنے پرانے ہیں, کبھی ان میں کسی قسم کی خرابی آپ نے سنی؟ تو اللہ تعالیٰ نے اتنا زبردست نظام بنایا ہے دوستو, اور فرماتے ہیں کہ اس نظام کو چلانے میں میرے 4 نام کار فرما ہیں. اللہ تعالیٰ کے 99 نام ہیں اور ہر نام میں صفت کا ظہور ہے. تو زمین آسمان سورج چاند ستاروں کی تخلیق کے بارے میں اللہ تعالیٰ فرماتے ہیں ذالک تقدیر العزیز العلیم, سورہ یاسین میں ہے یہ, کہ میں نے سورج اور چاند کے لیے جو رفتار مقرر کی ہے, یعنی چاند کا ہر مہینے کی 1 تاریخ کو نکلنا, 14 تاریخ کو پورا ہونا پھر غائب ہو جانا, سورج کا صبح کو مشرق سے نکلنا شام کو مغرب میں ڈوبنا, اس میں ہماری 2 صفات کار فرما ہیں. ذالک تقدیر العزیز العلیم, یہ اندازہ کہ سورج اور چاند کی رفتار میں کتنے فاصلے ہوں, ان دونوں میں آپس میں کتنی کشش ہو, اس میں 2 صفات کار اللہ تعالیٰ کی کار فرما ہیں, عزیز اور علیم. عزیز کا معنی کیا ہے؟ زبردست طاقت والا. اللہ چاہے تو حکم ہو جائے کہ سیکنڈوں میں لاکھوں اربوں ٹن مقناطیس پیدا ہو جائے. طاقت تو زبردست ہے, مگر کتنی مقناطیس کی ضرورت ہے کہ سورج اور چاند میں ٹکر نہ لگ جائے. सितारे आपस में न लड़ जाएं, इनमें आपस में एक्सीडेंट न हो जाए, इसके लिए इल्म की जरूरत है कि नहीं। लिहाजा दूसरी सिफत अल्लाह ताला ने बयान फरमा दी अपनी, कौन सी? अलीम, अलीम की। सुभान अल्लाह। देखिए, आपने दुनिया में बड़े बड़े रफ्तार वाले जहाज देखे होंगे जो अपनी साइंस पर नाज करते हैं, मगर उनके अंदर भी क्या है, एक्सीडेंट हो जाते हैं। पायलट कितनी ही डिग्रियां लाए, साइंस का कितना ही माहिर हो, मगर आप देखते हैं कि फिर भी जहाज टकरा जाता है, क्रैश हो जाता है। इसी तरह भाई बसों में कितनी एहतियात होती है, मगर फिर भी दुनिया में हर जगह टक्कर ही टक्कर होती रहती है। मगर अल्लाह वालों के लिए शक्कर ही शक्कर है, मेरे शेख फरमाते थे, दुनिया में हर तरफ टक्कर ही टक्कर है, मगर जो अल्लाह के साथ रहता है, अल्लाह से ताल्लुक रहता है, तो हर वक्त अल्लाह ताला उसको शक्कर ही शक्कर अता फरमाते हैं, वहां टक्कर का ना कोई नामो निशान ही नहीं है। दोस्तों, मौलाना रूमी रहमतुल्लाह अलैह फरमाते हैं कि अगर सारा आलम आंधी से भर जाए, गर्द गुबार तूफान से भर जाए, ऐसी आंधी तेज चलने लगे कि बिजली तमाम खंभे गिर जाए, सारा शहर जो है बिल्कुल गुप अंधेरा और अंधेरे में डूब जाए, शहर में कहीं बिजली ना हो, लेकिन फरमाते हैं अल्लाह ताला के जो मकबूल बंदे हैं उनका चिराग उस वक्त भी नहीं बुझते। सुभान अल्लाह। एक मरतबा मेरे शेख ने फरमाया था कि बिजली बंद हो गई, तो डॉक्टर अब्दुल हई साहब रहमतुल्लाह ने फरमाया कि बिजली तो गई मगर हमारे दिलों में तजल्ली मौजूद है। सुभान अल्लाह। यहाँ तक कि जब मौत आती है तो चिराग जिंदगी तो उनका बुझता है, लेकिन उनके बातिन में, उनकी रूह के अंदर जबरदस्त चिराग रोशन रहता है, क्योंकि उन्होंने सूरज और चांद के खालिक को याद किया, उन्होंने सूरज और चांद के पैदा करने वाले को अपने दिल में बसाया है। अल्लाह हम सब की रहमत से हम सबको, हमारे सब दिलों को ऐसा बना दे। मौलाना रूमी रहमतुल्लाह अलैह फरमाते हैं कि भाई अल्लाह वाले क्यों हर वक्त आखिर के साथ रहते हैं। आरिफा जनंद हरदम आमिनू के गुजर कर दंद अज दरियाए खू के, दुनिया में कुछ भी होता रहे, कितने ही जलजले आफतें मुसीबतें बीमारियां आती रहे, लेकिन अल्लाह के आरिफीन अल्लाह वाले बंदे हर वक्त अमन और सुकून में रहते हैं, क्योंकि आफात का ताल्लुक, मुसीबतों का ताल्लुक जमीन और आसमान के दरमियान से है, और उन्होंने किसके साथ ताल्लुक किया हुआ है, आसमान के ऊपर वाले अल्लाह से राबता कायम किया हुआ है, तो उनके कल्ब को इत्मीनान ही इत्मीनान रहता है। मौलाना रूमी रहमतुल्लाह अलैह अपने सदी के सैयदुल आरिफीन थे, बल्कि कयामत तक जितने भी आरिफीन हैं सब उनकी मसनवी से फैज लेते रहे। फरमाते हैं कि ये अल्लाह वाले जो होते हैं ना, ये हर वक्त अमन और सुकून में हैं, और दुनिया के हवादिस इनको, इनके सुकून को जाया नहीं कर सकते, क्योंकि उन्होंने दरिया खून से अबूर किया है, इतने मुजाहिदात किए हैं कि जिनकी बरकत से हर वक्त अल्लाह ताला के फजल और रहमत के साए में रहते हैं। आफ्ताब उनको गर्म नहीं कर सकता, यानी दुनिया के हवादिस उनको मुतासर नहीं कर सकते। आफ्ताब भाई सूरज जो है वो उनके जिस्म को तो गर्म करेगा, वरना आप कहेंगे कि भाई आफ्ताब क्यों नहीं गर्म कर सकता, जरा दिन के भाई 12 बजे कोई अल्लाह वाला बाहर निकल कर देखे तो अल्लाह वाले का जिस्म तो गर्म होगा मगर दिल गर्म नहीं होगा, दिल में ठंडक और सुकून होगा। बरस उसके वो लोग जो अल्लाह के नाफरमान हैं, एयर कंडीशन में हैं, उनकी खाले ठंडी हैं और दिल गम और परेशानियों से गर्म है, हर वक्त वो परेशान ही परेशान रहते हैं। मेरे शेख रहमतुल्लाह अलैह फरमाते थे, अल्लाह को, अल्लाह से ताल्लुक ऐसा हासिल करो जो औली अल्लाह को हासिल है, उस सदा का ताल्लुक हासिल करो, इतना ज्यादा अल्लाह को याद करें कि जिक्रुल्लाह के गहरे पानी में रहें हर वक्त हम लोग। वेदे शेख फरमाते थे जो मछलियां गहरे पानी में रहती हैं, तो अगर ऊपर के हवाले इस मसलन भाई सूरज की गर्म शुआएं पानी की ऊपर की सतह को गर्म करती हैं, तो मछलियां नीचे चली जाती हैं जहां ठंडा पानी होता है। मौलाना रूमी रहमतुल्लाह अलैह फरमाते हैं, माहियाने कहरे दरियाए जलाल, अल्लाह वाले मछलियां हैं मगर कम पानी वाले दरिया में नहीं रहते, अल्लाह के नूर के दरिया की गहराई में रहते और उनके सीनों में अल्लाह का जिक्र का नूर का दरिया बहता है, इसलिए उनको सुकून इत्मीनान नसीब रहता है, चाहे बजहर गर्मी में रहते हो या किसी भी हालत में हो, हर वक्त अल्लाह के रहमत के साए में होते हैं, अल्लाह के फजल के साए में सांस लेते हैं, हक तआला की खुशी खुशी और रजा के साए में रहते हैं, ये खुशी उन्होंने अपनी खुशियों को लुटाकर हासिल की होती है। दोस्तों, अपनी खुशियों को लगा, खुशी को आग लगा दी, खुशी खुशी हमने अपनी खुशियों को लुटाकर अल्लाह की खुशी हासिल की होती है, अपनी खुशियों को कुर्बान करके अल्लाह को खुश किया है। हमारी खुशी दोस्तों क्या है? हमारी खुशी तो ये है कि सिनेमा देखें हम, और मोबाइल में गंदी चीजें देखें, और औरतों को देखें, अपनी नजरों को खराब करें, झूठ बोलना, हराम कमाना, ये हमारी खुशियां हैं। लेकिन अहलुल्लाह ने इन खुशियों को अल्लाह की खुशी पे कुर्बान किया है। मौलाना शाह मोहम्मद अहमद साहब रहमतुल्लाह अलैह फरमाते थे कि खुशी को आग लगा दी, खुशी खुशी हमने। क्या बात है मेरे दोस्तों, जिस खुशी से अल्लाह खुश ना हो, बंदे को चाहिए कि इस खुशी को आग लगा दे। आप बतलाएं, एक हमारी खुशी है और एक बात से गुलाम खुश है, एक बात से गुलाम खुश है और एक बात से आका खुश है, एक बात से बाप खुश है, एक बात से बेटा खुश है। आप बताओ कौन सी खुशी कीमती है? बोलो भाई, बंदे की खुशी कीमती है या अल्लाह की खुशी कीमती है? बाप की खुशी कीमती है, बेटे की खुशी कीमती है? जिसके लिए अंबिया के सर कटते हैं, नबियों के खून बहते हैं, सहाबा शहीद होते हैं, ऐसी कीमती जात के लिए आज हम मामूली मामूली खुशियों कुर्बान करने के लिए तैयार नहीं है? कहते हैं जनाब ही, नजर बचाने से तकलीफ होती है, रिश्वत ना लेंगे तो फिर कैसे गुजारा होगा, अंडा मक्खन कैसे खाएंगे, सूखी रोटी खानी पड़ेगी, हिम्मत ना करेंगे है ना, टीवी नहीं देखेंगे, मोबाइल पे गंदे गंदे चीजें नहीं देखेंगे, ड्रामे नहीं देखेंगे, फिल्में नहीं देखेंगे, किस तरह से हम जो है अपनी बरादरी के साथ घूमेंगे अगर हमारी बेगम पर्दा करेगी और हिजाब पहनेगी और पर्दे का अहतमाम करेगी, किस तरह से उसका जीना होगा, टाइम कैसे पास होगा, किस तरह जिंदगी गुजरेगी दोस्तों हमारी? आज जो है घर घर के अंदर अल्लाह ताला की नाफरमानी और टीवी और मोबाइल के अंदर इस कदर गंदगी कि जिसका अल्लाह ताला अपनी रहमत से हम सब की हिफाजत फरमाए कि प्रोग्राम के लालच में लोग रात 12 एक बजे 2 बजे तक जो है वो जागते रहते हैं, सोते भी नहीं है, रात भर मोबाइल में लगे रहते हैं और कहां कहां वो सर्फिंग हो रही होती है। जबकि हदीस पाक में आता है कारण नबी सल्लल्लाहु अलैहि वसल्लम ला युबाली बितअखीर अलइशा इला थुलुथिल लैल ولا يحب النوم قبلها ولا الحديث بعدها ولا الحديث بعدها عشاء کے بعد بغیر ضرورت شدیدہ کے جلد سونا چاہیے، یعنی کوئی شدید ضرورت ہو، جیسے بھئی دین کا کوئی کام ہو رہا ہے، بیان ہو رہا ہے، دین کی تعلیم ہو رہی ہے، کوئی مہمان آ گیا ہو، تو شدید ضرورت کے بغیر نماز عشاء کے بعد کسی قسم کا قصہ، پروگرام، کہانیاں وغیرہ نہیں سنیں، فوراً سو جائیں۔ तो जो ईशा के बाद जल्द सोएगा वही तो जल्द उठेगा, फजर की नमाज जमात से पढ़ेगा। आज हमारी नमाज निकल जाती है फजर की, वजह इसकी ये कि हम रात को देर तक जागते रहते हैं, शैतान जो है वो हमें जगाता रहता है और मोबाइल के अंदर गंदे गंदे प्रोग्राम और अल्लाह ताला माफ करे कैसी कैसी बेहयाई की चीजें दिखाता रहता है। दोस्तों, अगर हमारी नींद इस हालत में होगी तो अब कैसे हम जल्दी उठेंगे? और जो शख्स फजर और असर की नमाज, देखें हदीस पाक में कितनी बड़ी फजीलत आई है कि फजर की और असर की नमाज पाबंदी से पढ़ेगा, तो बुखारी शरीफ की हदीस है कि उसको अल्लाह ताला की ज्यारत नसीब होगी। सुभान अल्लाह, कितनी बड़ी नेमत है, हैं सुभान अल्लाह। और इस तरह नसीब होगी जैसे बगैर झगड़ा लड़ाई किए चांद को देखते हैं ना हम लोग, चांद निकलता है कोई लड़ता है उसको देखने के लिए, इस तरह से अल्लाह की ज़ियारत उसको नसीब होगी। साहबा ने पूछा था कि ऐ अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम, जन्नत में अल्लाह ताला के दीदार के लिए इज्तहाम होगा, धक्के लगेंगे? तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जिस दिन 14 तारीख का चांद होता है, क्या तुम उसको देखते वक्त आपस में लड़ाई करते हो या सब आराम से देख लेते हैं? साहबा ने अर्ज किया कि हम तो आराम से देखते हैं। फरमाया कि ऐसे ही अल्लाह ताला की ज़ियारत नसीब होगी। तो मेरे दोस्तों, अल्लामा ऐनी रहमतुल्लाह अलैह ने शरह बुखारी और मुहद्दिसीन ने भी इस हदीस की शरह में एक सवाल कायम किया है ताकि उम्मत को इस मसले का भाई इल्म तो हासिल हो। सवाल यह है कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फजर और असर का नाम लिया तो क्या मतलब कि बस भाई फजर और असर की पढ़ लें तो अल्लाह मियां का दीदार हासिल हो जाएगा और मगरब ईशा जोहर को छोड़ दें? نہیں اس کا جواب محدثین نے لکھا ہے کہ یہی دو نمازیں مشکل نمازیں ہیں. فجر کے وقت بھائی کیا ہوتا ہے؟ نیند کا غلبہ ہوتا ہے. جیسے سردی کا موسم ہے, ٹھنڈک لگ رہی ہے, کمبل میں لیٹا ہوا ہے, اب کتنا مشکل ہے کمبل کو ہٹانا اور اٹھنا فجر کی نماز کے لیے. عصر کے وقت بزنس گرم ہوتا ہے, کاروبار گرم ہوتا ہے, صبح فجر کے وقت کمبل کے اندر گرمی ہوتی ہے, عصر کے بعد بزنس گرم ہوتا ہے, بازار گرم ہوتا ہے, فجر کے وقت نیند کا بازار گرم ہوتا ہے. گرمی دونوں طرف ہے, ہے نا, ادھر گرما گرم نیند اور ادھر بازار میں دولت کے سکے گاہک کھڑے ہوئے ہیں. شام کا وقت ہے, تو جو مشکل پرچہ حل کر لیتا ہے نا تو وہ آسان پرچہ حل نہیں کرے گا. اس لیے میرے شیخ رحمتہ اللہ علیہ فرماتے تھے جو شخص نظر کی حفاظت کر لیتا ہے نا تو اس کے سارے پرچے آسان ہو جائیں گے, سارے پرچے اس کے لیے آسان ہو جائیں گے. کیونکہ نظر بچانا اس زمانے میں, نظر کی حفاظت کرنا کتنا مشکل کام ہے, تو جو مشکل پرچہ حل کر لیتا ہے طالب علم تو آسان پرچہ حل کرنا اس کے لیے کیا مشکل ہے. بھائی جو بھینس اٹھا لے گا تو بکرا بھی اٹھا لے گا, ہے نا, باقی جانور جو ہے مرغی بھی اٹھا لے گا وہ. تو نظر کی حفاظت کرنا ایسا ہے جیسے بھینس اٹھانا. نظر کی حفاظت میں کتنی مشکل آتی ہے, حاجی صاحب بھی ہیں, تہجد بھی ہے, ذکر تلاوت بھی ہے, لیکن بابی کے ساتھ باتیں کر رہے ہیں, ٹی وی دیکھ رہے ہیں, خبریں سن رہے ہیں. ہم خبریں سنتے نہیں ہیں, خبریں دیکھتے ہیں خالہ کو, اور اپنی آنکھوں کے سے زنا ہو رہا ہے. جب آپ صلی اللہ علیہ وسلم نے فرمایا ہے بابی سے بات کرنا بھی جائز نہیں ہے, دیور جیٹھ جو ہیں وہ کتنے خطرناک ہیں, بھائی کے جو شوہر کے جو بھائی ہیں ان سے بھی پردہ کرنا ہے. تو جو میرے شیخ فرماتے تھے کہ فجر اور عصر پڑھ لے گا وہ ظہر مغرب عشاء بدرجہ اولا پڑھ لے گا, لیکن دوستو ٹی وی موبائل کی لعنت کی وجہ سے آج لوگوں کو فجر کی نماز ہی میسر نہیں ہے. ٹی وی اور موبائل میں باکسنگ دے رہے ہیں, کرکٹ کا میچ دیکھا جا رہا ہے, جی عورتیں بھی نامحرم مردوں کو دیکھ رہی ہیں. کیا ہے جی یہ, جی کرکٹ کا میچ ہے. یہ کرکٹ کیا چیز ہے؟ میرے شیخ فرماتے تھے یہ کوڑا کرکٹ ہے. اتنی دیر اللہ کا نام لو بھائی, تلاوت کرو, رسول اللہ صلی اللہ علیہ وسلم پر درود شریف بھیجو, اور نیکر پہن کر گھٹنے کھولے ہوئے لوگوں کو کھیلتے ہوئے دیکھنا تو مردوں کے لیے بھی حرام ہے, مردوں کے لیے بھی دیکھنا جائز نہیں ہے دوسرے مردوں کا ستر. یاد رکھیں میں دوستو, ان عورت پر بھی اللہ کی لعنت برستی ہے جو خود کو بے پردہ دکھاتی ہیں, اور ان مردوں پر خدا کی لعنت برستی ہے جو پرائی عورتوں کو بے پردہ دیکھتے ہیں. اب لعنت کا معنی کیا ہے؟ المراد باللعنہ البعد عن الرحمہ, اللہ تعالیٰ کی رحمت سے دوری. لعنت کے معنی آپ سمجھ لیں کہ ملعون اسے کہتے ہیں جو خدا کی رحمت سے محروم کر دیا جائے, اور جو اللہ کی رحمت سے محروم ہو گیا تو اس پہ دوستو کیسا عذاب آئے گا, جیسا بھی عذاب آئے کم ہے اس کے لیے. تو اللہ والوں کی صحبت میں رہ کر انسان کی اصلاح ہوتی ہے, اور اس کی چیزوں کی حقائق سامنے کھلتی ہیں کہ اللہ تعالیٰ سے ہم نے کتنی محبت کرنی ہے, اور اللہ والوں کے ساتھ جو رہتا ہے تو اس کو اللہ تعالیٰ یہ حقیقت عطا فرماتے ہیں. تو جو لوگ معارفین ہیں یعنی اللہ والوں سے خدا کو پا جاتے ہیں, پھر جب اللہ مل جاتا ہے میرے دوستوں تو وہ اس طرح اہل اللہ کا شکریہ ادا کرتے ہیں کہ اگر ہم اولیاء اللہ کی جوتیاں نہ اٹھاتے تو اپنے ربا کو نہ پہچانتے. یہ تو ابا کو پہچان کرانے کا شکریہ ادا کر رہا ہے, اور اللہ والے ربا سے جان پہچان کراتے ہیں, اس لیے ان کا نام بھی معرف ہے. اس لیے اللہ تعالیٰ نے فرمایا ہے کہ الرحمن فاسأل به خبیرا, رحمان کی حقیقت اور شان کسی باخبر سے معلوم کرو. علامہ علوسی رحمت اللہ علیہ فرماتے ہیں کہ باخبر لوگ کون لوگ ہیں؟ المراد بالخبیر العارفون, باخبر لوگ عارفین ہیں جو اللہ کو پہچانتے ہیں, رحمان کی شان کو. ان باخبر عارفین سے پوچھو. لیکن آج رحمان کی شان کو ہم کیا ہیں, ایئرپورٹ پر اور ہوٹلوں پر آپس میں بیٹھے ہوتے ہیں, گفتگو کر رہے ہوتے ہیں, تبادلہ خیال کر رہے ہوتے ہیں دین کے بارے میں. دین کے بارے میں قربانی کے جانور کو ذبح کرنے سے کیا فائدہ ہے جی؟ اتنے پیسے غریبوں کو دینا چاہیے, یہ تبادلہ خیال دین کے بارے میں ہو رہا ہے, نعوذ باللہ.
ان کے اس قول کے مطابق حضور صلی اللہ علیہ وسلم نعوذ باللہ کو یہ سمجھ نہیں تھی. صحابہ کرام نے بقرہ عید کے موقع پر لاکھوں قربانیاں کی مگر انہوں نے حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کے لیے گندم کا ذخیرہ نہیں کیا جو بھوک سے بے ہوش ہو جاتے تھے. رحمت للعالمین کو یہ رحم نہیں آیا کہ آج مینا کے میدان میں 100,000 جانور ذبح ہو رہے ہیں, لاؤ اس میں تھوڑے سے ذبح کر کے پیٹ بھر لو اور باقی جانور ذبح نہ کیے جائیں بلکہ ان کو بیچ کر ان پیسوں سے گندم خرید کر غریبوں میں تقسیم کر دی جائے. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کے پیٹ پر جوتے پتھر بنے ہوئے, اس پر رحم کر لو. ان لوگوں کو سوچنا چاہیے میرے دوستو, اللہ کے حکم کی کوئی اہمیت نہیں ہے کیا؟ وہاں تو بھوک والا بھی اللہ کے راستے میں فدا ہو رہا تھا. تو بندگی اسی کا نام ہے کہ اللہ کا جو حکم ہو اس کو بجا لایا جائے. دین جو ہے اپنی عقل سے نہ سمجھیں کہ دین میں اتنی سختی نہیں ہے. جی ارے بھائی, اتنی نرمی بھی تو نہیں ہے نا دین کے اندر. جہاں جہاں اللہ تعالیٰ نے حکم دیا ہے آپ اس حکم کو بدلنا چاہتے ہیں, اپنی طبیعت کے مطابق اس کو کرنا چاہتے ہیں. حضور صلی اللہ علیہ وسلم نے قربانی کرنے کا حکم بھی دیا ہے, عمل بھی کر کے دکھایا ہے. تو آپ صلی اللہ علیہ وسلم نے جانور ذبح کیا تھا, لہذا اس قسم کے خیالات کرنا اور سوچ لینا یہ دین کی بے قدری ہے میرے دوستوں. میرے شیخ فرماتے تھے رحمت اللہ نے, اپنی جائیداد خریدنے کے لیے کسی آلو بیچنے والے سے تو تبادلہ خیال نہیں کرتے, جب جائیداد خریدنی ہوتی ہے تو کسی قصائی سے تبادلہ خیال کرتے ہیں, تب تو کہتے ہیں کہ بہت قابل وکیل لاؤ جی, ایسا نہ ہو کہ کوئی ایسی بات رہ جائے کہ بعد میں میرا مکان پر کوئی دوسرا قبضہ کر لے. کیوں بھائی, جب زمین کی رجسٹری ہوتی ہے تو 1,00,000,000 کا جو مکان ہوتا ہے اس وقت کیا لالو کھیت میں کسی آلو یا سبزی بیچنے والے کے پاس جاتے ہوں کہ چلو بھائی رجسٹری کرائیں؟ کیا اس وقت کسی کو قصائی یاد آتا ہے کہ چلو بھائی گوشت بیچنے والے کے پاس چلیں؟ میرے دوستوں, جب کوئی اہم مقدمہ ہو تو اس وقت کیا کہتے ہیں کہ جناب جان کا معاملہ ہے, جان بچانا ہے, اللہ نے پیسہ دیا ہے, کسی بڑے وکیل کو بلاؤ. تو اسی طرح ایمان کا معاملہ کو اہمیت دینی چاہیے. اللہ اور اللہ کے رسول صلی اللہ علیہ وسلم کی خوشی اور آخرت کی ساری زندگی کا مسئلہ ہے یہ تمہیں دوستوں. وہاں دوزخ اور جنت دو ہی فیصلے ہونے ہیں, لیکن آج دین کے معاملے میں یہ خیال ہے کہ جہاں جو بیٹھے اپنی طبیعت کے مطابق جو ہے مسئلہ چھیڑ دیا اور اپنی طبیعت کے مطابق اس کی جو ہے شرح کر دی, خیال تبادلہ خیال ہو رہا ہے. میرے دوستوں, یہ بالکل ہی بے قدری, اور اللہ تعالیٰ اپنی رحمت سے ہم سب کو سمجھ عطا فرمائے کہ اس طرح سے نہیں کرنا چاہیے. حضرت تھانوی رحمتہ اللہ علیہ کو ایک شخص نے سرما دیا. حضرت نے فرمایا کہ اس کے کیا اجزاء ہیں بھائی؟ اس نے کہا حضرت یہ میرا بہت تجربہ کیا ہوا ہے اور بہت مفید ہے, بس آپ اس کے اجزاء نہ پوچھئے. حضرت نے فرمایا کہ آپ کو اجزاء تو بتانے پڑیں گے, جب تک اجزاء نہیں بتاؤ گے میں استعمال ہی نہیں کروں گا. پہلے میں اپنے خاندانی معالج سے اس کے اجزاء اس کو بتاؤں گا, جب وہ کہہ دے گا تب سرما لگاؤں گا. تو اس آدمی نے کہا کہ آپ اتنے ناز و نخرے کر رہے ہیں, میں آپ سے پیسے تھوڑی مانگ رہا ہوں, میں تو آپ کو ہدیہ پیش کر رہا ہوں, مفت میں سرما دے رہا ہوں. تو حضرت نے کیا جواب دیا؟ حضرت نے فرمایا کہ معاف کیجئے گا, آپ کا سرما مفت کا ہے, میری آنکھیں مفت کی نہیں ہیں. دوستو, آج ہم نے ایمان کو مفت کا بنا رکھا ہوا ہے. حضور صلی اللہ علیہ وسلم نے حضرت علی رضی اللہ تعالی عنہ سے فرمایا تھا, یا علی لا تتبع النظرۃ النظرۃ فان لك الاولى وليست لك الاخرہ. مشکاۃ شریف کی روایت ہے, اے علی, اگر کسی نامحرم عورت پر اچانک نظر پڑ جائے تو پہلی نظر تو معاف ہے, لیکن اس پر دوسری نظر ڈالنا بالکل جائز نہیں. خبردار, اس سے احتیاط کرو. کیوں بھائی؟ حضرت علی رضی اللہ تعالیٰ عنہ کا ایمان کیسا تھا؟ آج جو ہے اپ ٹو ڈیٹ لوگ کہتے ہیں کہ دل صاف ہونا چاہیے اور آنکھیں پاک ہونی چاہیے, یا آنکھیں صاف ہو دل پاک ہو, نظر صاف ہے نظر صاف دل پاک, یا دل صاف نظر پاک, تب تو کوئی حرج نہیں ہے جی. یعنی وہ تمہاری بیوی کو دیکھے تو تم تبادلے میں اس کی بیوی کو دیکھو, ایکسچینج ہے, تم ادھر لو وہ ادھر لے. لیکن میرے دوستو, حضرت علی رضی اللہ تعالیٰ عنہ کا دل کیسا صاف نہیں تھا کیا؟ نعوذ باللہ, ان لوگوں کے بقول گویا کہ حضرت علی رضی اللہ تعالیٰ عنہ کا دل صاف نہیں تھا. یا آج اتنے برسوں 1400 برس کے بعد میرے شیخ رحمت اللہ علیہ فرماتے تھے کہ جن کی پتلونوں میں کہیں کہیں چھٹاک پیشاب بھرا ہوتا ہے, جنہیں استنجا کرنے کا طریقہ بھی تمیز بھی نہیں ہے, تو وہ حضرت علی رضی اللہ تعالیٰ عنہ کو جو حکم دیا گیا تھا اس میں گستاخیاں کرتے ہیں, کہتے ہیں کہ اب ان چیزوں کی کیا ضرورت ہے, پردے کی کیا ضرورت ہے, ہمیں تو کچھ نہیں ہوتا, ہم تو شانہ بشانہ عورتوں سے ہاتھ ملاتے ہیں, ملتے ہیں, باتیں کرتے ہیں, ہمیں تو کچھ بھی نہیں ہوتا, یہ تو پرانی باتیں ہیں. حضرت علی رضی اللہ تعالیٰ عنہ کا ایمان کتنا تھا, خود فرماتے ہیں لو کشف الغطاء ما ازددت یقینا, جب قیامت کے دن جنت اور دوزخ کو دیکھوں گا اور عالم غیب سامنے آ جائے گا تو مزدت یقینا, میرے یقین میں ذرہ بھی اضافہ نہیں ہوگا. جنت و جہنم کو دیکھ رہے ہیں, فرماتے ہیں کہ قیامت کے دن جب جنت و جہنم کو دیکھوں گا تو میرے یقین میں ذرہ برابر بھی اضافہ نہیں ہوگا, کیونکہ وہی یقین اللہ تعالیٰ نے مجھے حضور صلی اللہ علیہ وسلم کی صحبت و برکت سے دنیا میں ہی عطا فرما دیا ہے. لیکن ایسے شخص کے لیے آپ صلی اللہ علیہ وسلم فرما رہے ہیں کہ علی نظر کی حفاظت کرنا, اپنی نظر کی حفاظت کرنا, ان کا دل کتنا پاک تھا میرے دوستوں. اللہ اکبر. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کے ایمان کیسا تھا, جن کے گھر میں نبی کے اوپر قرآن اترتا تھا. حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ, صحابیات ازواج مطہرات, جن کے گھر میں خدا کا رسول رہتا تھا, جن کے گھر میں حضرت جبرائیل علیہ السلام آتے ہوں, جن کے گھر میں وحی نازل ہوتی تھی, ان سے اللہ تعالیٰ فرماتے ہیں کہ اے صحابہ تم ہماری نبی کی بیویوں سے, ازواج مطہرات سے, اپنی ماؤں سے کوئی ضرورت کی بات کرو, فاسألوهن من وراء حجاب, تو پردے سے سوال کرو, بے پردہ سوال مت کرو. اللہ کے نبی صلی اللہ علیہ وسلم ہماری ماؤں کو, آپ صلی اللہ علیہ وسلم کے ازواج مطہرات کو حکم ہو رہا ہے, دیکھیں صحابہ کو کیا حکم ہو رہا ہے, فاسألوهن من وراء حجاب, کہ جو بات پوچھنی ہو پردے سے پوچھو, بے پردہ سوال مت کرو. ایک بوڑھے نابینا صحابی حضرت عبداللہ ابن ام مکتوم رضی اللہ تعالیٰ عنہ حضور صلی اللہ علیہ وسلم کے دولت قدر پر داخل ہوئے. ہماری مائیں حضرت میمونہ اور حضرت ام سلمہ رضی اللہ تعالیٰ عنہما بیٹھی تھی, تو آپ نے فرمایا احتجبا منہ, فقلت یا رسول اللہ علیس ہوا عاما, لا تبصرنا ولا یعرفنا, فقال رسول اللہ صلی اللہ علیہ وسلم افعم یوانی انتما الستما تبصرانی. سبحان اللہ, عجیب. میرے پیارے دوستو, آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جلدی سے پردے میں ہو جاؤ, اے میری بیویوں جلدی سے پردے میں ہو جاؤ. انہوں نے عرض کیا کہ کیا ابن ام مکتوم نابینا نہیں ہے, آپ ہمیں ان سے پردہ کیوں کرا رہے ہیں؟ نابینا صحابی ہیں, یاد رکھیں نابینا صحابی. آپ صلی اللہ علیہ وسلم گھر داخل ہوئے اور ہماری مائیں وہاں بیٹھی ہوئی تھی, تو آپ نے فرمایا اپنی بیویوں سے پردے میں ہو جاؤ. تو انہوں نے عرض کیا کہ یا رسول اللہ یہ تو نابینا ہیں, آپ ہمیں پردہ کیوں کروا رہے ہیں اس نابینا سے؟ ارشاد ہوا کہ تم دونوں تو دیکھتی ہو, کیا تم دونوں بھی نابینا ہو؟ اب بتائیے, نبی نے نابینا صحابی سے ان کو پردہ کرایا, کیونکہ عورتوں پر بھی اپنی نگاہوں کی حفاظت کرنا لازم ہے. قرآن جہاں مردوں کی اعلان کرتا ہے یغضوا من ابصارہم, مرد اپنی نگاہیں نیچے کر لیں, بے پردہ عورتوں کو نہ دیکھیں, وہاں عورتوں کے لیے بھی قرآن اعلان کرتا ہے یغضن من ابصارہن, عورتوں میں بھی, عورتوں کے لیے بھی حکم ہے کہ غیر مردوں کو نہ دیکھیں. حضرت تھانوی رحمۃ اللہ علیہ فرماتے تھے کہ کسی عورت کے لیے جائز نہیں ہے کہ اپنی سہیلیوں کے حسن کی تعریف اپنے شوہر سے کریں. دیکھ لیں آپ بہشتی زیور میں یہ لکھا ہوا ہے, جہاں شوہر کے ساتھ کس طرح نباہ کرنا کیا جاتا ہے نا, وہاں اسی باب میں لکھا ہوا ہے. حضرت نے وہاں ہدایت فرمائی ہے کہ دیکھو اپنی سہیلیوں کے نقشے, ان کی آنکھ اور کان اور ناک اور چہرہ وغیرہ کے اپنے شوہر سے تعریف مت کرو ان کے سامنے, اس لیے کہ جب تم شوہر کے سامنے اپنی سہیلی کی تعریف کرو گی تو ہو سکتا ہے کہ اس کا دل تمہاری سہیلی پر آ جائے, پھر تم شوہر کے لیے تعویذ مانگتی پھرو گی, ہے نا. और ऐसे ही शोहर भी अपनी बीवी को दूसरे मर्दों को ना दिखाए। हो सकता है भाई कि बीवी के दिल में किसी दूसरे लड़के या दूसरे मर्द की मोहब्बत गालिब हो जाए, इसलिए फरमाया है देवर से जेठ से पर्दा और पर्दा पर्दा है। दोस्तों जब दिखाएंगे दोनों के अंदर कशिश है, कैसे ख्याल दिल में पैदा होंगे और फिर मामला कहाँ पहुंच जाएगा। तावीज लेते फिरेंगे फिर साहब मेरी बीवी तो मुझे खातर में नहीं लाती, मेरी तरफ देखती भी नहीं है। मेरे हजरत शाह अब्दुल हक साहब रहमतुल्लाह अलैह मक्का मुकर्रमा में फरमाते थे कि हिंदुस्तान से एक खत आया है और उसमें शोहर ने लिखा है कि बेपर्दगी की वजह से मेरी बीवी को मेरे भाई से इश्क हो गया है। अब वो हर वक्त रोती रहती है, हालांकि नमाज की पाबंद मुत्तकी परहेजगार गुनाह का वसवसा नहीं आता, लेकिन दोस्तों बदनजरी जो है ये शैतान के जहरीले तीरों में से एक तीर है, जहर में बुझाया हुआ है। शैतान जब बदनजरी कराता है तो अपना जहर में बुझा हुआ तीर जो है ये जाके लगाता है। कितने मुत्तकी परहेजगार हो, लेकिन वो फिर हर वक्त रोती रहती थी, कहती थी कि अब तुम मेरी नजरों में नहीं जचते हो और तुमसे बात करने को भी दिल नहीं चाहता, मुझे तुम्हारा भाई पसंद आ गया है, मैं दिल के हाथों मजबूर हूँ, मुझे दिल पर इख्तियार नहीं रहा, मैं अपनी सलाह कराना चाहती हूँ। अल्लाह अकबर। फिर हजरत ने फरमाया कि देखो ये बेपर्दगी का अजाब है अजाब। तो हजरत थानवी रहमतुल्लाह ने फरमाते थे कि आजकल के लड़कों को शौक है कि अपनी बीवी दूसरों को दिखाए, उसको उसके बाल कटवा कर मेम बना के रखते हैं और दूसरों को दिखाकर फखर करते हैं कि मैं मॉडर्न बीवी लाया हूं। जो औरतें बाल कटवा कर मर्दों की शक्ल बनाती है ना, तो मर्दों की शक्ल बनाने वाली औरतों पर हदीस पाक में क्या वाईद आई है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जो औरतें मर्दों की तशबीह इख्तियार करते हैं और जो मर्द हैं औरतों की नकल करते हैं, लाना लाना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अल मुतशब्बिहीन मिनर रिजाल बिन निसा। आप सल्लल्लाहु अलैहि वसल्लम ने लानत फरमाई मर्दों पर जो औरतों की नकल करते हैं, उनकी तशबीह इख्तियार करते हैं। वल मुतशब्बिहात मिनन निसा बिल रिजाल, औरतें जो मर्दों की नकल करती हैं, बताइए बाल कटवाकर मर्दों की तरह पट्टे बाल रख लिए और जो औरतें होठों पर सुर्खियां और लिपस्टिक लगाती हैं, नेल पॉलिश लगाती हैं, इसे मेरे शेख फरमाते थे भाई नेल पॉलिश का मसला ये है कि बगैर हटाए हुए वुजू भी नहीं होता, गुसल भी नहीं होता, अब जब वुजू नहीं हुआ तो नमाज कैसे होगी। फिर तो हजरत हकीम उल उम्मत रहमतुल्लाह अलैह ने एक वाकया बयान फरमाया था कि पुराने जमाने में अंग्रेजों के दौर में एक मिस्टर साहब अपनी बीवी को बेपर्दा सैर कराने के लिए कहीं ले गए पहाड़ों पे। वहां एक अंग्रेज अफसर था, उसके दो अंग्रेज चौकीदार और गार्ड थे जो बंदूक से पहरा दे रहे थे। तो उनकी बीवियां लंदन में थी, तो जब ये अपनी बेपर्दा बीवी को ले गया तो वो दोनों अंग्रेज जो वहां गार्ड थे चौकीदार थे लड़की का हुसन देखकर वो पागल हो गए। अब उनके पास बंदूक थी, बंदूक से शोहर को दूर कर दिया और उसकी बीवी उसके सामने उसकी बीवी के साथ जिना किया। दोस्तों काश अल्लाह ताला हमारे दिल में पर्दे की अहमियत डाल दे कि अल्लाह ताला ने ये पर्दे का हुक्म नाजिल किया है तो हमारी इफ्फत पाकदामनी की हिफाजत का अल्लाह ताला ने इसमें जिम्मा लिया हुआ है। इस जोड़े को वहां सैर के लिए ले गया था, कोई काश किसी आलिम से किसी अल्लाह वाले से सीख लेता और उसे मशवरा कर लेता ताकि अपनी बीवी को बाहर बेपर्दा न ले जाता, ऐसा ना हो कि भाई तुम्हारी बीवी की हुर्मत लुट जाए और मॉडर्न बीवी बनने की कोशिश करते रहते हैं, अपनी बहू बेटियों को बाजारों में बेपर्दा नंगा फिराना चाहते हैं। हजरत फरमाते थे अगर ये औरत बुरके में होती तो फिर ये नौबत ना आती, क्योंकि बुरके के अंदर कुछ पता नहीं चलता कि क्या चीज है। आज तक किसी बुरके वाली औरत से जिना नहीं हुआ, अगर हुआ है तो पहले वो औरत जो बुरके में है वो बेपर्दा हुई थी तब वो मुब्तला हुई है। अगर सही माने में हम पर्दे में रहें और बुरका ओढ़ने वाली औरतें सही माने में पर्दे में रहें तो कभी भी इंशाअल्लाह ताला इसमें मुब्तला नहीं होंगी। अगर हुई है तो उन्होंने सही तरह से पर्दा नहीं किया। اگر پردے میں رہتی تو محفوظ رہتی. اس لیے اللہ تعالیٰ نے اپنے بندوں کو حکم دے دیا کہ خبردار اپنی نگاہ کو کسی کی بیوی, کسی کی بیٹی, کسی کی بہو, خالہ, پھوپھی, بہن, کسی کی ماں پر مت ڈالنا. یہ عورت کا احترام ہے. حضرت شاہ ابو الحق صاحب رحمتہ اللہ علیہ عجیب آ فرماتے تھے کہ ایک کلو گوشت لے کر آتے ہو تو چین سے بچاتے لاتے ہو, تھیلی میں رکھتے ہو, ہاتھ میں لے کر نہیں آتے کیونکہ چیل جو ہے وہ جپٹا نہ مار دے. ایک کلو دودھ خریدتے ہو تو بلی سے اس کو بچاتے ہو, اس کو الماری میں فریج میں رکھ دیتے ہو. نوٹوں کی گڈیاں لے کر آتے ہو تو ان کو چھپا کر رکھتے ہو, راستے میں سب کو دکھاتے ہوئے نہیں آتے. حالانکہ نوٹوں کی گڈیاں کوئی اگر اٹھا کے لے جائے واپس کر دے تو بھائی استعمال کر سکتا ہے آدمی, اس میں کوئی عیب نہیں آتا. چیل آپ کا گوشت کو اڑا کے لے گئی پھر واپس کر دیا تو آپ اس کو دھو کر پکا سکتے ہیں, کوئی حرج نہیں ہے. بلی روٹی اٹھا کر لے گئی تو کچھ حصہ جو ہے وہ کاٹ کر باقی کھا سکتے ہیں, اس میں کوئی حرج نہیں ہے. لیکن اگر کوئی شخص عورت بگا کر لے جائے تو سارے خاندان میں وہ عیب دار ہو جاتی ہے. حضرت شاہ ابو الحق صاحب وحی السنہ رحمت اللہ علیہ فرماتے ہیں سارے خاندان کا سر نیچے ہو جاتا ہے. افسوس کی بات ہے دوستو کہ آج آدھا کلو گوشت قیمتی ہے اس کو تم چیلوں سے بچاتے ہو, آدھا کلو دودھ کو بلی سے بچاتے ہیں, ایک روٹی کی عزت ہے, نوٹوں کی عزت ہے, جیب میں گرما گرم تنخواہ ہے تو جیب پر ہاتھ رکھے رہتے ہیں. بس میں ایک صاحب سوار ہوئے اور جب جیب پر ہاتھ رکھے ہوئے تھے ایک شخص نے پوچھا کہ بھائی یہ ہاتھ کیوں رکھا ہوا ہے, جیب میں کیا ہے؟ اس نے کہا کہ ابھی بھی تنخواہ ملی ہے, ابھی بھی تنخواہ ملی ہے. تو میرے دوستو دیکھو آج عورت کی یہ بے عزتی, نوٹوں کی عزت ہے انہیں چھپا کر رکھتے ہیں, گوشت کی عزت ہے قصائی کے یہاں سے خرید کر چھپا کر لے جاتے ہیں, دودھ کی عزت ہے اسے بلی سے بچاتے ہیں, لیکن عورت کو اتنا سستا کر دیا ہے کہ آج پان بیچنے والے کے پاس بھی عورتوں کی تصویریں لگی ہوتی ہیں. سرف خریدو تو اس میں بھی عورت کی تصویر ہے. کیوں سمجھتے ہیں کہ عورت کے بغیر ہمارا مال نہیں بکے گا؟ انگریزوں کی اس حماقت اور کافروں کے اس پاگل پن کی نقل آپ مسلمان بھی کر رہے ہیں. وہ بھی چاہتا ہے کہ اس کی بیوی کی تصویر پر چائے کے ڈبے پر بھی ہو, صابن کے اوپر بھی ہو, اور اگر اتنا اختیار نہیں ہے تو کم از کم اس کا برقع ہی اتار کر پھینک دو. اللہ تعالیٰ اپنی رحمت سے ہمیں صحیح سمجھ عطا فرمائے. اللہ کے حکم پر میرے دوستو جینا مرنا یہ اللہ تعالیٰ ہم سب کو نصیب فرما دے. تو میرے پیارے دوستو پردے کا جو اور نظر کی حفاظت کا حکم یہ قرآن کا حکم ہے, یہ مولویوں کو بنایا ہوا مسئلہ نہیں ہے. جیسے لوگ کہتے ہیں کہ یہ مولویوں کو بنایا ہوا ہے, حضرت حکیم الامت مجدد ملت حضرت مولانا شاہ اشرف علی صاحب تھانوی رحمۃ اللہ علیہ فرماتے ہیں کہ علماء جو ہیں یہ مسئلہ بناتے نہیں ہیں بتاتے ہیں. بناتے میں ایک نقطہ اور لگاؤ, علماء قرآن کی آیت سناتے ہیں قل للمؤمنین یغضوا من ابصارہم, اے ایمان والو اپنی نظروں کو نیچے رکھو. صحابہ کو حکم ہو رہا ہے کہ جب نبی کی بیویوں سے ازواج مطہرات سے ضرورت کی بات کرو. سبحان اللہ کیا حکم ہے قرآن پاک میں میرے دوستو. وَإِذَا سَأَلْتُمُوهُنَّ مَتَاعًا فَاسْأَلُوهُنَّ مِنْ وَرَاءِ حِجَابٍ, اے اصحاب نبی صلی اللہ علیہ وسلم جب تم نبی کی بیویوں سے بات کرو تو پردے سے بات کرو. دوستو آج ہمارے غلط استعمال ہو رہے ہیں موبائل. حضرت مفتی تقی عثمانی صاحب دعوان برکاتہ فرماتے ہیں کہ اسمارٹ موبائل جو ہے, ٹیلی فون جو ہے, اگر کوئی شخص اپنا تقوی کی حفاظت نہیں کر سکتا تو اس کے لیے یہ اسمارٹ فون استعمال کرنا جائز نہیں ہے, کیونکہ اس کو غلط استعمال کرے گا. ٹیلی ویژن ہے گھروں میں, اس کا بھی دیکھنا حرام ہے کیونکہ ان میں عورتیں بھی آتی ہیں جن کا دیکھنا نامحرم عورتوں کے لیے حرام ہے. لوگ کہتے ہیں کہ یہ عکس ہے تصویر نہیں ہے. علماء فرماتے ہیں کہ مردوں کو عورتوں کا عکس دیکھنا بھی حرام ہے. ایک آدمی تالاب میں نہا رہا ہے, وہاں ایک عورت پانی بھرنے آئی اور پانی میں اس کا عکس پڑا ہوا ہے, تو اس عکس کو دیکھنا بھی جائز نہیں ہے. اگر گھر میں اخبارات ہیں تصویریں ہیں تو بھائی اخباروں کو لپیٹ کر بند الماری میں رکھو, ورنہ جہاں تصویر ہو تو نماز بھی نہیں ہوتی. چاہے صرف کہ تھوڑی سی ہی تصویر ہو और ये जो सर्फ के डब्बे होते हैं इसमें भी अगर तस्वीर हो ये रखा हुआ है उस कमरे में जहां नमाज हो रही है तो नमाज भी नहीं होगी, जायज नहीं है उस कमरे में नमाज पढ़ना जहां तस्वीर हो, नमाज दोहराना वाजिब है। तो तमाम तस्वीरों वाली चीजों को छुपा कर रखें, ऐसी कितनी चीजें हैं, लेकिन जिसको फिक्र होती है वो इंतजाम करता है इन चीजों का कि मेरी कोई चीज खराब ना होने पाए। दोस्तों खाना होता है, कितनी फिक्र होती है कि खाना खराब ना हो जाए, तो उसको फ्रिज में इंसान रख देता है कि मेरा खाना खराब ना हो जाए। हिम्मत करने से दोस्तों कितने ही संगीन गुनाह की आदत हो सो छूट जाती है। इंसान को अल्लाह ने ये हिम्मत दी है, मगर वो हिम्मत मिलती है तीन तरीकों से। कमालात अशरफिया में लिखा हुआ है हकीम उलुमत रहमतुल्लाह अलैह ने कि खुद हिम्मत को इस्तेमाल करे, अल्लाह से दो रकात पढ़कर हिम्मत की दरख्वास्त करे कि गुनाह छोड़ने की, या अल्लाह हिम्मत दे दे और अल्लाह के जो खास बंदे हैं उनसे हिम्मत की दुआ कराए। आप मेरे लिए दुआ कीजिए, हम आपके लिए दुआ करेंगे। हदीस पाक में भी आता है इन असरा दुआ इजाबतन दावत गाइबी। मेरे शेख रहमतुल्लाह ने फरमाया था कि एक किस्सा लिखा था मसनवी शरीफ में, हजरत मूसा अलैहिस्सलाम ने जब अर्ज किया तो अल्लाह ताला ने फरमाया कि ऐ मूसा मुझे ऐसी जबान से याद करो जिससे कभी कोई खता ना हुई हो। हजरत मूसा अलैहिस्सलाम ने अर्ज किया कि बेकसूर जबान कहां से लाऊं या अल्लाह। फरमाया दूसरों की जबान से मुझसे दुआएं मांगो, वो जबान इसके हक में गुनहगार नहीं, लिहाजा दूसरों की दुआ तेज लगती है। तो मेरे दोस्तों दिल गुनाहों से मानूस है, ये चमगादड़ है। जैसे मैं अर्ज कर रहा था कि जुल्मत परस्त होती है, होता है, ये हकाक से महरूम है, शैतान ने उस पर जादू कर दिया है, शैतान ने जादू कर दिया है, इसलिए अपनी बीवी को अच्छा नहीं दिखाता, खूबसूरत नहीं दिखाता, उसके बाल कटवा देता है, पट्टे बाल करवा देता है, बीवी का बुरका जो है वो उतरवा दिया। मेरे शेख रहमतुल्लाह ये फरमाते थे कि ये टीवी ने और ये मोबाइल ने घर घर में आग लगा दी है, बेहुदा फिल्में आ रही हैं, अल्लाह ताला पनाह में रखे, घरों में आग लगी हुई है। हिंदुस्तान की फिल्में बेहुदा, लंदन की फिल्में बेहुदा और बाहर की कैसी कैसी बेहुदा फिल्में आ रही हैं मेरे दोस्तों। वहां पे अब्बा जान भी बैठे हुए हैं, बेटे भी बैठे हुए, बेटियां भी बैठी हुई, अम्मा जान भी बैठी हुई हैं, सब इस हालत में बेहया के प्रोग्राम देख रहे हैं और इसका नतीजा क्या होता है, जिना, बदकारी, अखलाक की खराबियां, सेहत खराब हो जाती है। फिर हमने गुनाह को गुनाह समझना छोड़ दिया है। एक साहब है, देखे फजर की नमाज के बाद सूरह यासीन इशराक पढ़कर बावजूद दफ्तर जाते हैं, तहज्जुद भी कजा नहीं है, नमाज का निशान भी लगा हुआ है, लेकिन अपनी कुर्सी पर बैठकर औरत की आवाज में क्या है, औरतों और टीवी देख रहे हैं, बैठकर गाना सुन रहे हैं। फिर शेख रहमतुल्लाह ने उनसे कहा कि हदीस में है कि गाना दिल में बेईमानी और इन निफाक पैदा करता है, अल गिना युम्बितुन निफाक फिल कल्बी कमा युम्बितुल माउ ज़रा। हजरत अब्दुल्लाह इब्ने मसूद रजी अल्लाह ताला अन्हु सहाबी का कौल है, अल गिना रुकबतुल जिना, कि गाना जिना का मंत्र है। और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि मैं गाना बजाना मटाने के लिए पैदा हुआ हूँ। सुभानअल्लाह, नबी जिस चीज के मिटाने के लिए तशरीफ लाए आप उसको जिंदा कर रहे हैं। मेरे दोस्तों शर्म करनी चाहिए, ये तहज्जुद है, ये इशराक भी है और पेशानी का निशान भी है, वाबुजू भी बैठे हुए हैं, ये गाने सुन रहे हैं। अल्लाह ताला अपनी रहमत से हम सब की हिफाजत फरमाए और हमें अक्ल सलीम फहमे सलीम अता फरमाए। तो मेरे शेख रहमतुल्लाह ने फरमाते थे कि जिसको अल्लाह ताला से मोहब्बत हो जाती है तो उसको सब गुनाह छोड़ना आसान हो जाता है, और मोहब्बत मिलती है मोहब्बत वालों से, अल्लाह वालों की सोबत से अल्लाह की मोहब्बत मिलती है। और एक हदीस में आप सल्लल्लाहु अलैहि वसल्लम ने शाह फरमाया है कि जो इंसान गाना सुनता है ना और मस्त होकर सर हिलाता है तो अल्लाह की तरफ से दो शैतान उसके कंधे पर बिठा दिए जाते हैं। वो अपनी एड़ी रगड़ रगड़ कर उसको और जोश दिलाते हैं। इसी से समझ लो दोस्तों के गाना सुनकर झूमना कैसा है, जो नाचते रहते हैं, डांस करते रहते हैं, समझो कि इनके कंधे पे दो शैतान बैठे हुए हैं जो एड़ियां रगड़ रगड़ कर उनको जोश दिला रहे हैं, ये सब शैतानी काम कर रहे हैं। आज आप सल्लल्लाहु अलैहि वसल्लम की उम्मत कहती है कि साहब गाने से दिल बहल जाता है, नऊज़ बिल्ला, दिमाग ताजा हो जाता है। ये दिमाग इस तरह ताजा होता है, मेरे शेख रहमतुल्लाह अलैह फरमाते थे कि एक बंगी इत्र की दुकान पर गया तो बेहोश हो गया, उसने कभी जिंदगी में खुशबू नहीं सूंघी थी। पड़ोस में एक हकीम साहब रहते थे और वो इससे हके गुलाब छिड़क रहे थे, मोती का खमीरा छिटा रहे थे, जिससे उसकी बेहोशी और बढ़ गई। अब उसके भाई को जब खबर मिली मेरा भाई बेहोश हो गया, बंगी बाड़े से दौड़ता हुआ आया और उसने कहा कि हकीम साहब आप अरके गुलाब और मोती के खमीरे से मेरे भाई को कब्रिस्तान पहुंचाना चाहते हैं, खुदा के वास्ते आप इसके अरके गुलाब को छिड़कना बंद कर दें, ये मेरा भाई है जो कम से कम 20 किलो पैखाना का कनस्तर जो है कंधे पर रोजाना उठाया फिरता है। ये मौलाना रूमी रहमतुल्लाह अलैह ने फरमाते हैं कि इसने एक रुई में कुत्ते का पैखाना लगाया तो लगाकर भाई के नाक में दिमाग तक उसको घसीट दिया। जैसे ही उसको बदबू आई पहाने की, एकदम से वो होश में आ गया। ये था उसका मोती का खमीरा और दिमाग की ताजगी और दिल बहलाने का सामान। मेरे दोस्तों, अल्लाह की नाफरमानी से दिल बहलाने वाला, दोस्तों सुने, किसी गुलाम को हक नहीं पहुंचता कि जो मालिक खिलाए पिलाए, जिसने जमीन और आसमान अता फरमाया, सूरज और चांद पैदा किए हैं, ऑक्सीजन अता फरमाई है पैदा करने वाले ऐसे मालिक को, ऐसे मोहसिन को नाराज करने का हक है किसी को? मेरे दोस्तों, जबकि हमने मर के इन्हीं के पास जाना है। अगर कब्रों में दोस्तों ये सब चीजें काम आएंगी हमारे, तो फिर कहते हैं कि ठीक है भाई, इजाजत है इसको इस्तेमाल करने की, लेकिन ये सारे बहलाने के सामान दुनिया में रह जाएंगे। आज हमारी नाक सड़ी हुई है, इसलिए हमें ताअत में, अल्लाह को राजी करने में, पर्दे में, दाढ़ी रखने में, नमाज पढ़ने में हमें मजा नहीं आता, क्योंकि हम बदबू के आदि हो चुके हैं ना, बदबू के आदि हो चुके हैं। हम चंद दिन हम उस माहौल से निकलकर खुशबू के माहौल में आए तो फिर वो पैखाने के कनस्तर को नहीं मेरे दोस्तों, फिर हमें तय होने लगेगी। चंद दिन अल्लाह वालों की सोहबत में रह लें, फिर ये नाच गाना और ये टेलीविजन और ये इंटरनेट की बदमाशियां, ये प्रोग्राम ऐसे ही मालूम होंगे जैसे पैखाने में बैठा हुआ है। फिर किसी कोई चीज उसको अच्छी नहीं लगेगी, हर नाफरमानी उसको पैखाना मालूम होगा। चंद दिन किसी अल्लाह वाले की सोबत उठा ले, अपनी जिंदगी को सही मानों में अल्लाह वाली जिंदगी बना ले, एक दिन ऐसा आएगा कि हम लोग सब कब्र में दफन हो जाएंगे और हर शख्स बज़बान हाल पड़ेगा, शुक्रिया ऐ कब्र तक पहुंचाने वालों, शुक्रिया, अब अकेले ही चले जाएंगे इस मंजिल से हम। मेरे दोस्तों, वो दिन आना है, हम तैयारी करें कि हमने क्या लेके जाना है अपने अल्लाह के पास, कब्र में हमारे साथ बहलाने का क्या सामान होगा, ना वहाँ मोबाइल होगा, ना इंटरनेट होगा, ना मोबाइल होगा, ना इंटरनेट होगा, ना वहाँ किसी किस्म की हसीन लड़कियां होंगी, अकेला होगा वहाँ कब्र में, तो वहाँ पे सवाल जवाब होंगे। अल्लाह को राजी कर लिया जिस बंदे ने, तो अल्लाह ताला की माहियत उसको दुनिया में भी हासिल होती है, कब्र में भी अल्लाह की माहियत उसको हासिल होगी, अल्लाह उसको तन्हा नहीं छोड़ेंगे। जिस बंदे ने सब कुछ छोड़ दिया अल्लाह के लिए, तो अल्लाह ताला उस बंदे को अकेले नहीं छोड़ेंगे। अल्लाह ताला अपनी रहमत से हमें इसे समझ अता फरमाए और पूरी तरह से जान की बाजी लगाकर जितने भी अहकामात हैं शरीयत के, अल्लाह ताला अपनी रहमत से हम सबको अमल करने की तौफीक अता फरमाए। अल्लाह ताला हम सबको अमल की तौफीक अता फरमाए और दुआ कर लें कि अल्लाह अपनी मोहब्बत हम सबको नसीब फरमा दीजिए। या अल्लाह मौत की और कब्र में जाने की याद हमारे दिल में डाल दीजिए। ऐ अल्लाह, दुनिया में जो धोखे की जगह है, इसकी मोहब्बत से हमारे दिल को पाक फरमा दीजिए, अपने जज्ब की शान से हमारी जानों को अपनी तरफ जज्ब फरमा लीजिए। दस्ते मुख्शा जानी बेजम्बीले माँ, ऐ खुदा हमारी जम्बीले, हमारे थैले, हमारे झोले खाली नहीं है, गुनाहों से भरे हुए हैं, हमारे प्याले गुनाहों से भरे हैं, हमारे दिल गंदे स्याह हैं, हमारे प्याले भी ऐबदार हैं और प्याले में जो चीज भरी हुई है वो भी सब कंकर पत्थर है। आपकी रहमत से दो बातों की दरख्वास्त है कि हमारी जमील को बुराइयों से खाली फरमा दीजिए, हमारे दिल को बुराइयों से खाली फरमा दीजिए। और तज़किया फरमा दीजिए, अच्छे अच्छे अखलाक, अपनी मोहब्बत और खशियत, ज़ुहद, तक़वा, अपनी औलिया की जो नेमतें आप उनको अता फरमाते हैं हमें भी अता फरमा दें। हमारी तरफ अपने दस्त करम को बढ़ाइए, हमें महरूम ना वापस फरमाइए। ऐ अल्लाह, ये हाथ आप ही ने बनाए हैं, आपके बनाए हुए ये हाथ आपके हुजूर में उठे हुए हैं, आप अरहमर रहीमीन हैं, आप करीम हैं, नालायकों पर फजल करने वाले हैं, हम सब की नालायकियों पर फजल फरमा दीजिए, अपनी रहमत से महरूम न फरमाइए, हम सबको अल्लाह वाली जिंदगी नसीब फरमा दीजिए। या अल्लाह, जो भी सुन रहा है, ऐ अल्लाह अपनी रहमत से जहाँ भी हो अपनी रहमत से सबकी इस्लाह फरमा दीजिए, जायज हाजतें पूरी फरमा दीजिए, हमारी गफलत वाली जिंदगी, गफलत का कैंसर, हमारी बेहयाई, बेगैरती, बेपर्दगी, जितनी भी नाफरमानियाँ हैं इनसे तोबा नसीब फरमा दीजिए और हमारी जिंदगी को अल्लाह वाली जिंदगी बना दीजिए। ऐ अल्लाह, दिल को पाक साफ फरमा कर हयात तय्यबा अता फरमा दीजिए, हयात अतकिया अता फरमा दीजिए। जब तक आप जिंदा रखें तो अल्लाह अपनी रजा के साए में रखिए, जब मौत दीजिए तो इस हालत में क्या आप हमसे खुश हो जाए। صلى الله تعالى على خير خلقه محمد وآله وصحبه أجمعين ربنا تقبل منا إنك أنت السميع العليم برحمتك يا أرحم الراحمين